किसी साहब ने कशफुल महजूब के सफा 250 पर दर्ज एक किस्से के बारे में मालूम किया है। वो किस्सा ये है कि हज़रत बायज़ीद बस्तामी रहमतुल्लाह अलैह फरमाते हैं कि तीसरी बार हज के लिए गया तो घर नजर आया और न कुछ, हर जगह वो नजर आया। उस वक्त ग़ैब से आवाज आई कि बायज़ीद अगर खुद को न देखते तो शिर्क में मुब्तला न होते, चाहे सारे जहां को देखते लेकिन अगर सारे जहां से आंखें बंद कर ली हैं मगर अपने आप को देख रहे तो ये शिर्क है। ये तसव्वुफ में एक मकाम है यकजाई का, जहां दुई मिट जाती है, और वो मकाम है जिसको अक्सर फकीरों ने यूं बयान किया कि जिधर देखता हूं तू ही तू है, हजर में, मुसल में, शजर में, पहाड़ में, तू ही तू है। जैसे पहले गुजारिश की कि यकजाई का मकाम वो है जिसे कुरान ने यूं बयान किया कि जो मेरा हो जाता है मैं उसको हो जाता हूं, मैं उसकी आंखें बन जाता हूं, उसके कान बन जाता हूं। ये यकजाई का मकाम है, ये फना फिल्लाह की एडवांस फॉर्म है, और ये वो मकाम है जहां जाके मंसूर अल हिलाज अमरुल हक के उठे थे। इसको किसी साहब ने इस तरह भी बयान किया था कि जिसने अपने आप को पहचान लिया उसने रब को पहचान लिया। उसमें ये मकाम आ जाता है, और यही एक ऐसा पुरखतर मकाम है जहां पांव फिसलते हैं औलिया के, और वो इस यकजाई को कुछ का कुछ समझ बैठते, उन्हें अपनी जात ही नजर आने लगती, और उस अपनी जात को जिसको वो देख रहे होते हैं उसे कुछ का कुछ समझ बैठते हैं तो वो शिर्क में चले जाते हैं। इसीलिए तसव्वुफ में सालिक और मजज़ूब में सालिक का मकाम बुलंद है कि जज्ब तो दोनों जगहों पर है, मजज़ूब में भी और सालिक में, लेकिन सालिक में उस जज्ब की सहार है, वो उसे सह रहा है और फिर भी अपने होश आवास में है, उस जज्ब के बावजूद अपने होश आवास को खोता नहीं है। दोनों ही मकाम पर खुदी बेखुदी में बदलती है, सालिक भी बेखुद होता है लेकिन कुछ रेस्ट्रेंट्स के साथ, जबकि मजज़ूब उस बेखुदी में दीवानगी को छूने लगता है और उस दीवानगी के आलम में वो शिर्क बोलता है कि मैं रब हूं। वो दरहकीकत उसकी बेखुदी का आलम होता है, वो यकजाई के मकाम से बोलता है। वही मामला लिखा है कशफुल महजूब में, ये वो तसव्वुफ के उस मकाम को बयान किया। हम सभी जानते हैं कि नमाज इस्लाम का बुनियादी रुकन है, हत्ता कि आप सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि काफिर और मुसलमान में फर्क नमाज का है, या दूसरे लफ्जों में यूं कह लीजिए कि नमाज ऐसी चीज है जो काफिर और मुसलमान के दरमियान तमीज कराती है। हमारे उलेमा कराम हमेशा नमाज पढ़ने पर बहुत जोर देते रहे, फकीर भी नमाज पर जोर देता है। फर्क यह है कि फकीर के यहां क्योंकि नसीहत नहीं इसलिए जुबान से कहता नहीं किसी को, फकीर के यहां तरबियत और तालीम है दूसरों की लेकिन थ्रू पर्सनल एग्जाम्पल, वो ایک مثال قائم کرتا ہے دوسروں کے لیے اور اس کی صحبت میں بیٹھنے والے. از خود اس فقیر کی دیکھا دیکھی اس راہ پہ چل نکلتے ہیں. اسی لیے فقیر کے پاس جانے والے لوگ بغیر فقیر کے کہے رفتہ رفتہ نماز کے پابند ہو جاتے ہیں, دوسرے احکامات کے پابند ہونے لگتے ہیں رب کے. نماز میں جب نماز واقعی ہی نماز ہوتی ہے تو بے خودی کا عالم ہوتا ہے. جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ میری نماز ایسی ہے کہ دل میں بے انداز جوش پیدا ہوتا ہے, ایسا جوش جیسے آگ بھڑکتی ہے. حضرت علی کرم الوجہ کی نماز ایسی تھی کہ نماز پڑھتے ہوئے حضرت علی کرم الوجہ کے تمام رونگٹے کھڑے ہوتے تھے. اور بے خودی کا عالم یہ کہ جو جس میں تیر پیوست ہے تو اس کے لیے فرمایا کہ اس کو تیر کو اس طرح کھینچو نہیں کہ مجھے درد ہوتی ہے, میں نماز کے لیے کھڑا ہوتا ہوں اس وقت تیر کھینچ لینا, نماز پڑھتے میں تیر کھینچ لیا گیا درد نہیں ہوئی, بے خودی تھی. نماز میں انسان کا ظاہر قبلہ روح ہو کے جھکتا ہے, جبکہ نماز میں انسان کی روح اور دل بے خودی کے عالم میں رب سے ہم کلام ہوتا ہے. دیدار کی رحمت سے انسان کا ماتھا زمین پر ٹکتا ہے, سر جھکاتا ہے, سجدہ دیتا ہے, اور روح اور دل رب کے حضور جھکتا ہے. جسم کی نجاست اور گندگی غسل اور وضو سے دور ہوتی ہے, اور روح کا فساد عین الحق سے دور ہوتا ہے. عین الحق کی اگلی منزل عین الیقین ہے, اور جو شخص عین الیقین کے مقام پر پہنچے اس میں یہ بے خودی پیدا ہوتی ہے. جسم کی گندگی ظاہری نجاست ہے, روح کی گندگی فساد ہے. یقین اور بے یقینی کا فساد, یقین کی کیفیت اور بے یقینی کی کیفیت کی جنگ, یہ اس کی نجاست ہے. رب ہر جگہ موجود ہے, خود انسان کی چارگ سے زیادہ قریب ہے. رب نے سجدہ سوائے اللہ کے کسی کو سزاوار نہیں کیا, تو خانہ کعبہ کی طرف سجدہ کرنے کے معنی کیا ہیں؟ اس کے پیچھے صرف ایک وجہ ہے, اور وہ وجہ ہے اس فساد کا خاتمہ. انسان کی فطرت میں ہے کہ اندیکھی چیزوں پر کم یقین رکھتا ہے, کسی چیز کو دیکھ کے یقین کرتا ہے زیادہ, وہ پختہ ہوتا ہے. تو ایک نشان قائم کر دیا کہ انسان کا ظاہر تو جھکے خانہ کعبہ کی طرف اور اس کی روح عرش معلی پر جھکے. عرش معلی پر جھکنے کا, جیسے میں نے عرض کیا تھا کہ جیسے خانہ کعبہ زمین پر موجود ہے, اسی کا ایک پروجیکٹڈ خانہ کعبہ آسمانوں پر ہے, عرش معلی پر ہے, جسے بیت المعمور کہتے ہیں. روح بیت المعمور کے سامنے جھکتی ہے اور ظاہر زمین پر خانہ کعبہ کی طرف جھکتا ہے. تو یوں اللہ نے روح کے اس فساد کا خاتمہ کیا, اس جنگ کا خاتمہ کر دیا جو یقین اور بے یقینی کی کیفیت سے طاری ہوتی ہے. انسان یکسو ہو کر رب کے حضور جھکے, اس میں بے یقینی کی کیفیت نہ ہو. تو جب یکسو ہو کر رب کے حضور جھکے گا تو یہ بے خودی کی کیفیت پیدا ہوگی جس کا ذکر یہ کشف المحجوب میں موجود ہے, جس کے بارے میں سوال پوچھا. نماز کے ذریعے عین الحق سے عین الیقین تک کا سفر آسان ہو جائے گا اگر یکسوئی سے نماز ادا ہوئی. جس طرح سے نماز ایک بنیادی رول ادا کرتی ہے انسان کی ایمان کی پختگی میں اور اپنے رب کے قریب جانے میں, اسی طرح زکات بھی مدد کرتی ہے اللہ کی دوستی تک چلے جانے. یہی وجہ ہے کہ جہاں نماز کا ذکر آیا ہے وہاں کم و بیشتر ہر جگہ ماسوائے دو تین مقامات کے نماز اور زکات کو اکٹھا بیان کیا ہے, کیونکہ یہ دونوں قرب الہی کا ذریعہ ہے. زکات انسان پر واجب کب ہوتی ہے؟ اگر شرعی احکامات کو ہم دیکھیں تو ایک معیار قائم کیا شریعت نے کہ جس شخص کے پاس اتنی دولت ہو جائے وہ زکات ادا کرے. اس کی وجہ کیا ہے؟ زکات کا لاگو ہونا مشروط ہے نعمت کے پوری ہو جانے سے, کہ تم زکات ادا کرو جب تم پر نعمت پوری کر دی جائے, یہ مشروط ہے. اس سے وہ جو ایک حد رکھی ہے وہ حد ہے کہ تم پر نعمت پوری کر دی گئی, اس کے بعد جو نعمتوں کی بارش ہوتی ہے انسان پر تو اس میں وہ زکات ادا کرتا ہے. اور یہ ایک بات قابل غور بھی ہے انسان کے لیے اور مقام شکر بھی ہے کہ رب نے یہ فرمایا کہ میری دی ہوئی نعمتوں سے, میرے دیے ہوئے مال میں سے زکات ادا کرو, دوسروں کو دو. یہ اس کی کمال مہربانی ہے کہ مال بھی اس کا اور اس کے دیے ہوئے مال میں سے جو ہم دوسروں کو کچھ دے دیں اس کا اجر بھی بے پناہ. اور اگر ہم کسی کو صدقہ و خیرات کی صورت میں دیں اللہ کے نام پر تو اللہ کے ذمہ قرض ہو گیا. یہ سخاوت کی انتہا ہے کہ جو کچھ ہمیں عطا کیا رب نے عطا کیا, جو کچھ ہمارے پاس موجود ہے وہ رب کا عطا کردہ ہے, رب کی ملکیت ہے. اور اس نے خود بھی کہا کہ میرے دیے ہوئے مال اور میری دی ہوئی نعمتوں میں سے دوسروں کو دو. اس کا اپنا مال جس کو ہم بھی استعمال کر رہے ہیں, ہمارے تصرف میں ہے وہ, جب اسی مال میں سے ہم خود رب کے نام پر کسی کو کوئی چیز دے دیں تو رب کے ذمہ قرض ہو گیا. یہ سخاوت کی انتہا ہے. اسی لیے آپ صلی اللہ علیہ وسلم نے سخی کے بارے میں یہ فرمایا تھا کہ سخی جنت کے قریب ہوتا ہے اور جہنم سے دور. یہ سنت رب ہے سخاوت, اور آپ صلی اللہ علیہ وسلم جیسا سخی ابھی تک دنیا میں کوئی آیا نہیں. آپ صلی اللہ علیہ وسلم عام دنوں میں بے پناہ سخی تھے. اور اگر ہم اس کو یوں بیان کر دیں کہ رب کے بعد سب سے زیادہ سخی انسان تو غلط نہیں ہوگا. اس کے باوجود رمضان میں آپ کی سخاوت بے انداز مزید بڑھ جاتی تھی. یہ جو ہم سمجھتے ہیں کہ زکات صرف روپے پیسے پر لاگو ہوتی ہے, فقیر یوں نہیں سمجھتا. اس لیے کہ فقیر کے پاس جو کچھ ہے, فقیر کو جو کچھ عطا فرمایا رب نے, وہ ان تمام چیزوں کو رب کی نعمتیں جانتا ہے. اور جب رب نے یہ فرما دیا کہ تم پر جب نعمتیں پوری کر دی جائیں تو اس میں سے زکات ادا کیا کرو, تو اس کے پاس جو جو چیز ہے وہ اس کی زکات ادا کرتا ہے. وہ علم کی زکات ادا کرتا ہے کہ علم رب کی عطا کردہ نعمت ہے اس کے پاس. وہ صحت کی زکات ادا کرتا ہے کہ صحت اللہ کی عطا کردہ نعمت ہے. وہ کپڑے کی زکات ادا کرتا ہے کہ لباس رب کی عطا کردہ نعمت ہے. وہ مال کی زکات ادا کرتا ہے کہ مال اللہ کی عطا کردہ نعمت ہے. نعمتوں کا شکر انسان کو رب کے بہت قریب لے جاتا ہے. قربانی کے دو مقام ہیں، ایک شہادت اور ایک ایثار. اسے آسان لفظوں میں اگر ہم کہیں، قربانی کی دو قسمیں ہیں، شہادت اور ایثار. اور شہادت تین طرح کی ہے، ایک اللہ کی راہ میں اس کی دین کی سربلندی کے لیے اللہ کے نام پر جان میدان جنگ میں دینے کا نام شہادت ہے، اس میں قوم ملت بھی شامل ہے، اپنی قوم ملت کے لیے جان دینا شہادت ہے. دوسرا مقام شہادت کا، برائی کے خلاف جہاد کرتے ہوئے، برائی کو روکتے ہوئے. اور تیسرا مقام ہے کہ کسی ناگہانی آفت یا وبا کا شکار ہو جانے پر، وہ آخری درجہ. یہ جو پہلا درجہ ہے شہادت کا، اسی کا نام جہاد ہے. اور جہاد کے پھر 10 درجے ہیں، وہ ایک لمبی کہانی ہے جس کو پھر کسی اور جہاد پر بات ہوئی تو انشاءاللہ اس کو ڈسکس کریں گے بیٹھ کے. دوسرا ہے ایثار. اگر یہ کہا جائے کہ اسلام کی اساس ہی ایثار ہے تو غلط نہیں ہوگا. اسلام کو ہم ٹکڑوں میں تقسیم نہیں کر سکتے، اسلام ایک ٹوٹل پیکج ہے. ادیب حضرات اسے مکمل ضابطہ حیات کہتے ہیں. یہ نہیں کر سکتے کہ اسلام کا کچھ حصہ تو اختیار کر لیں، اپنی زندگی پہ طاری کر لیں اور باقی کو ہم چھوڑ دیں. اسلام کی عبادات جو خالصتاً رب کے لیے ہیں، اس کو اگر ہم دیکھیں گہرائی سے تو اس میں بھی ایثار اور قربانی ملے گی. در حقیقت وہ عبادات ہمیں ایثار اور قربانی سکھاتی. رب ان تمام چیزوں سے بالا تر ہے، اس کو ہماری عبادت کی ضرورت نہیں ہے، وہ ہماری عبادت کا محتاج نہیں ہے. اگر اس نے ہم سے صرف عبادت ہی کرانی تھی تو اس کے لیے فرشتے کافی تھے. عبادات جو ہم پر فرض ہوئی ہیں اور جو نفلی عبادات کے انعامات اتنے زیادہ رکھے گئے ہیں، وہ صرف اس لیے ہے کہ ہماری تربیت ہو جائے. نماز کیا چیز پیدا کرتی ہے ہمارے اندر؟ ارادے کی پختگی، طہارت، پاکیزگی، وقت کی پابندی، اپنے امام کی اطاعت، ڈسپلن، دوسروں کے لیے ایثار. اپنی جگہ دوسروں کے لیے چھوڑ دیتے ہیں، باوجود جگہ تنگ ہونے کے دوسرے کو دعوت دیتے ہیں کہ یہاں کھڑے ہو جاؤ، تو ہم سکڑ جاتے ہیں، دوسرے کے لیے جگہ بناتے ہیں. بڑے سے بڑا آدمی جب مسجد میں داخل ہوتا ہے تو حکم یہ ہے کہ صفیں پھلانگتے ہوئے سب سے آگے کی صف میں پہنچنے کی کوشش نہ کرو، جہاں جگہ ملے وہیں بیٹھ جاؤ. دوسروں کو اپنے برابر جگہ، اپنے برابری کا درجہ دینے کی تعلیم ہے. یہ سب ایک اچھی انسان کی صفات ہیں، اور یوں انسان برائی سے بچا رہتا ہے. روزہ یہ انسان کی برداشت کو بڑھاتا ہے، مصائب کے اگینسٹ اس کے تھریش ہولڈ پوائنٹ کو ریز کرتا ہے. اور سب سے بڑی بات یہ ہے کہ برداشت کو صبر کے مقام پر لے جاتا ہے. جیسے کسی محفل میں میں نے یہاں ذکر کیا تھا کہ صبر اور برداشت میں فرق کیا ہے. برداشت کا کوئی اجر نہیں ہے, جبکہ صبر کا ایک تو سب سے بڑا انعام یہ ہے کہ صبر کرنے والوں کے ساتھ اللہ ہے. تو جس شخص کے ساتھ اللہ ہے اسے کسی اور چیز کی حاجت نہیں رہتی, اس کے لیے اللہ کافی ہے. برداشت میں انسان گرمبل کرتا ہے, اس کی زبان سے گلہ شکوہ بیان ہوتا رہتا ہے کہ کیا مصیبت ہے, آفت سے نمٹنا پڑ رہا ہے. صبر میں شکر کرتا ہے. تو وہ برداشت جو شکر کے ساتھ کی جائے, خندہ پیشانی سے چیزوں کو برداشت کر لیا جائے زبان سے اوف کیے بغیر, وہ صبر ہے. اور جہاں آئے آئے کرتے ہوئے اسی مصیبت کو برداشت کیا جائے وہ برداشت ہے, اس کا کوئی اجر نہیں. تو یوں روزہ برداشت سے اٹھا کے انسان کو صبر کے مقام پر لے جاتا ہے کہ ہم ہنسی خوشی اس بھوک اور پیاس کو اپنے اوپر طاری کر لیتے. اور ایک چیز کا وعدہ ہے رب کا کہ شکر ادا کرنے والے پر نعمتیں بڑھا دی جاتی ہیں. بات ایثار کی ہو رہی تھی, اس ضمن میں ایک قصہ یاد آیا جس کا تعلق حضرت عثمان غنی رضی اللہ تعالی عنہ سے ہے. جب حضرت عثمان غنی رضی اللہ تعالی عنہ کو مسلمانوں نے اپنا خلیفہ چن لیا تو یہ خبر حضرت عثمان رضی اللہ تعالی عنہ کو اس وقت دی گئی جب وہ ایک بازار میں کسی کام سے موجود تھے. وہاں انہیں بتایا گیا کہ مسلمانوں نے آپ کو اپنا خلیفہ چن لیا. بازار میں لوگوں سے یہ خبر سن رہے تھے تو نماز کا وقت ہو گیا. نماز کے لیے مسجد نبی صلی اللہ علیہ وسلم کی طرف جانے لگے تو اتنی دیر میں آپ کی نظر ایک یہودی پر پڑی جو آگے جا رہا تھا. اس یہودی کے تعلق مکہ مکرمہ سے تھا اور حضرت عثمان غنی رضی اللہ تعالی عنہ سے زمانے سے جانتے تھے, اور وہ یہودی بھی حضرت عثمان غنی رضی اللہ تعالی عنہ سے ایک زمانے سے واقف تھا. اب چونکہ نماز ہاتھ سے جا رہی تھی تو حضرت عثمان غنی رضی اللہ تعالی عنہ بہت تیزی سے روانہ ہوئے تھے مسجد کے لیے, اسی تیزی سے چلنا چاہتے تھے کہ میں جماعت میں شریک ہو جاؤں. لیکن دفتن آپ کے دل میں خیال آیا کہ اگر میں اسی تیزی سے جاتا ہوں تو جب میں اس یہودی کے پاس سے گزروں گا, اسے پیچھے چھوڑتا ہوا مسجد کی طرف جاؤں گا تو کہیں اس سے اس یہودی کے دل میں یہ خیال نہ پیدا ہو جائے کہ چونکہ مسلمانوں نے مجھے خلیفہ بنا لیا ہے اپنا, میں امیر المومنین ہو گیا ہوں, تو میرے اندر تکبر آیا ہے اور میں اس یہودی کا حال احوال دریافت کیے بغیر اس کے پاس سے گزر لیا. آپ نے اپنے قدم روک لیے اور بہت آہستہ روی کے ساتھ چلے. اس کا نتیجہ یہ ہوا کہ جماعت مس ہو گئی. تو جب آپ مسجد میں پہنچے تو دوسرے صحابہ کرام نے حضور عثمان غنی رضی اللہ تعالی عنہ کی خدمت میں عرض کیا, حضور آج ہی تو آپ خلیفہ چنے گئے ہیں اور آج ہی آپ سے جماعت قضا ہو گئی. تو آپ نے کہا کہ اس کا جواب میں دیتا ہوں, پہلے یہ نماز ادا کر لوں گی. تو آپ نے تنہا نماز پڑھی مسجد میں اور اس کے بعد صحابہ اس قصے کی ایکسپلینیشن دی. اب یہ ایکسپلینیشن جو انہوں نے مسجد میں ادا کی, لوگوں کے سامنے بیان کی کہ میں یوں لیٹ ہو گیا جماعت سے, یہ بات اڑتے اڑتے اس یہودی تک بھی چلی. اور وہ یہودی اس بات سے متاثر ہوا اور اس نے اپنے دوسرے یہودی ساتھیوں سے کہا کہ کون کہتا ہے کہ اسلام جھوٹا دین ہے, جس دین کے قبول کرنے سے انسان کے اندر اخلاق کی یہ بلندی پیدا ہو جائے جس کا مظاہرہ حضرت عثمان غنی رضی اللہ تعالی عنہ نے کیا ہے. वो दीन झूठा नहीं हो सकता। वो यहूदी उस्मान गनी रजी अल्लाह ताला अन्हु के पास हाजिर हुआ और खुद हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु के दस्ते मुबारक पर बैत करके मुसलमान हुआ। ईसार में इतनी ताकत है, जब हम लोगों के लिए ईसार से काम लेते हैं तो जिन लोगों के लिए हमने ईसार से काम लिया है उनके दिल में गुडविल पैदा होती है और वो शख्स हमेशा के लिए ईसार करने वाले का दोस्त हो जाता है। मैं यहां आपकी तवज्जो अपनी गुज़श्ता महफिलों की तरफ दिलवाना चाहता हूं। आप में से अक्सर दोस्त तसव्वुफ की राह में आसानी से चलने और कुर्ब इलाही का आसान रास्ता पूछते रहते थे और उसके जवाब में मैं हमेशा एक जवाब दिया करता हूं कि आप खल्के खुदा के लिए मेहरबान हो जाइए तो रब तक जा पहुंचेंगे। बल्कि वो जो जुमला मैं कहा करता हूं वो पूरा ये होता है कि आप खल्के खुदा के लिए मेहरबान हो जाइए, रब आप पर मेहरबान हो जाएगा और यूं आपको अपना दोस्त कर लेगा। उसकी एक्सप्लेनेशन आज दी है मैंने कि वो एक जुमला जो मैं आपको हमेशा कहा करता हूं उसकी वजह क्या है कि ये नमाज और ज़कात जब इकट्ठी होती हैं और कोई शख्स इनका पाबंद हो जाता है तो उसके अंदर कुर्बानी और ईसार का जज्बा पैदा होता है और वो अपने दूसरे साथियों के लिए ईसार और कुर्बानी से काम लेने लगता है। यहां अल्लाह का एक और वादा मैं अर्ज कर दूं आपकी खिदमत में, जो पहले भी कई बार अर्ज किया, जो शख्स मेरे बंदों के काम आता है उसके काम मैं खुद कर देता हूं, ये भी रब का वादा है। ऐसा भी नहीं कि हम जो दूसरों के लिए इशार करते हैं उसमें हम ही कुर्बानी कर रहे होते हैं, ऐसी कोई बात नहीं। हमारा वो इशार भी रंग लाता है कि हमारी जरूरतें और हमारे काम खुद रब पूरे करने लगता है। बहुत से ऐसे हजरात को मैं जानता हूं जो फितरतन नेक लोग हैं और जैसे जैसे जहां जहां उनसे बन पड़े वो अल्लाह के दूसरे बंदों की खिदमत करते हैं, उनके काम आते हैं। ऐसे लोग जब मुश्किल में आते हैं तो मैंने उन्हें बड़ा शिकस्ता दिल देखा है कई बार और वो उस कैफियत में अक्सर ये कहते नजर आते हैं कि साहब पता नहीं क्या बनेगा मेरा, वसाइल ही नहीं, बावजूद कोशिश के मैं मामलात को हल नहीं कर पा रहा। तो मैं एक बात उनसे अर्ज किया करता हूं कि ये सब वक्ती चीजें हैं, अल्लाह इन मुश्किलात से निकाल देगा आपको। एक बात याद रखिए कि जो लोग उसके बंदों की खिदमत करते हैं और बेलौस हो गए रब उन्हें डूबने नहीं दे, अल्हम्दुलिल्लाह इनवेरिएबली ईच टाइम इट सो हैपेंस कि कुछ अरसे में वो बंदे दोबारा सही हालत में आ जाते हैं, मसाइब छुटकारा पा लेते हैं। वो यूं मैं कहा करता हूं कि मुझे रब के वादे पर पूरा यकीन है कि जो मेरे बंदों के काम आता है उसके काम मैं कर देता हूं। वो लोग जो अल्लाह के बंदों की खिदमत करते रहे हैं और खिदमत भी ऐसी जो बेलौस है, ऐसे लोगों को अल्लाह डूबने नहीं। इशार करते वक्त एक चीज की एहतियात रखना पड़ती है, एक तो कहीं हमारे नफ्स तक ये इत्तला न पहुंचे कि हमने किसी के लिए इशार किया, ये डबो देगा हमें। जहां नफ्स को पता चला कि हमने किसी के लिए इशार कर दिया, किसी काम आ गए, किसी की खिदमत कर दी, वो हमारे अंदर एक एहसास पैदा करेगा कि आज मैंने नेकी। और जहां नेकी के बाद यह एहसास आया कि मैंने आज नेकी की है, वो नेकी न रही तकबर हो गया और वो ले डूबता है। तो इस चीज को नफ्स से बचाइए कि हमारे नफ्स को खबर न मिलने पाए कि हमने किसी के लिए कोई बेहतर काम किया था। दूसरा, किसी को कानो कान खबर ना होने दें कि हमने किसी के लिए इशार किया, किसी के काम आ गए, किसी की खिदमत कर दी। और जब मैं लफ्ज किसी का इस्तेमाल करता हूं तो इससे मेरी मुराद एनीबॉडी अदर देन योर ओन सेल्फ, दैट इंक्लूड्स आवर वाइव्स एंड चिल्ड्रन एज वेल। जुबान को इस मामले में ताला लग जाना चाहिए, बल्कि मैं तो ये कहूंगा कि इसमें आदमी झूठ बोल दे कि नहीं साहब, मैं तो कभी किसी की कोई खिदमत नहीं करता, मुझसे ज्यादा खुदगर्ज और कंजूस इंसान पूरे जमीन पर नहीं पाया जाता, तो मैं किसी की क्या खिदमत कर पाऊंगा। क्योंकि इससे इंसान अपनी तरबियत कर लेता है और नफ्स काबू में रहता है कि जब इंसान अपनी जुबान से अपने आप को कंजूस कहता है और खुदगर्ज कहता है तो सभी यकीन करते हैं और वो उसे लानतान करते रहते हैं, नफ्स ठिकाने पर रहता है। और यही चीज हमें फिर दिन ब दिन बुलंदी की तरफ ले जाएगी, हत्ता के रब तक पहुंचा देगी। दूसरों की खिदमत के बाद आने वाली तंगदस्ती उसको नहायत खुशी के साथ बर्दाश्त कर लीजिए, कभी उफ ना आने पाए जुबान पर। और अगर अल्लाह हमें तौफीक दे तो अल्लाह के हजूर न सिर्फ शुक्र अदा करें कि या अल्लाह तूने हमें तौफीक बख्शी कि खुद भूखे रह के तेरे किसी बंदे की खिदमत कर दें, उसको खाना खिला दें। मेरी तुझसे बड़ी मुअद्दबाना और आजिजाना दरख्वास्त है कि या बारी ताला तू मुझे ये तौफीक आइंदा भी बख्शता रहे। रब के करीब तो ले जाएगी आपको ये बात, लेकिन एक और चीज इसके अंदर, इमाम तरीकत जनाब हजरत अली करम अलवजह हैं और ये सुन्नत अली भी है, खुद फाके करके दूसरों को खाना खिलाना, तो इमाम तरीकत की सुन्नत है ये, हर फकीर इस पर अमल करता है, ये याद रखिए। खुद फटे पुराने कपड़े पहन के दूसरों को नए कपड़े पहनाना सुन्नत इमाम तरीकत है, हर फकीर इस पर अमल करता है। मैं अकीदे के लिहाज से सिर्फ और सिर्फ मुसलमान हूं, मेरा किसी फिरके से कोई ताल्लुक नहीं। हजरत अली करम अल्लाह के बारे में मैं ये अर्ज कर देता हूं कि जितने फकीर और दरवेश दिखाई देते हैं, जितने औलिया इकराम दिखाई देते हैं, जिनके बारे में आप पढ़ते रहे हैं, किताबें लिखी गई हैं, याद रखिए कि इन्होंने सबसे पहले हजरत अली करम अल्लाह की दहलीज पकड़ी थी, उसी दर को पकड़ा था, और हजरत अली करम अल्लाह के दर से इनके सर पर दस्त शफकत रखा गया है और इनको वहां से आप सल्लल्लाहु अलैहि वसल्लम के दर दौलत पर पहुंचा दिया गया, और आप सल्लल्लाहु अलैहि वसल्लम की दहलीज से उठा के इन्हें रब की दहलीज पर पहुंचा दिया गया। ये रूट है इसका। तो हजरत अली करम अल्लाह के अखलाक और चलन की पैरवी कर लीजिए, आप सल्लल्लाहु अलैहि वसल्लम के दर दौलत की दहलीज तक पहुंचा दिए जाएंगे आप, क्योंकि इसके बगैर तरीकत में चला नहीं जा सकता।